रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु राम्रो, तर रोग लाग्नै नदिने कुरा पनि कहिलेकाहीँ हाम्रो बसमा हुने रहेनछ। बसमा हुने नहुने अर्को कुरा, तर होसियारी भने अप्नाउनै पर्छ। अघि बिहान 5 बजे रेडियो नेपाल निस्कँदा बिहानैदेखि प्रहरीहरूले कतिपय सवारी साधनलाई होल्डमा राखिसकेका छन्। यो अटेरी पनि रोगका एउटा कारण हो। हामी किन होसियार छैनौं? यो एउटा अहम प्रश्न हो र हामीमाथि नै गर्नुपर्ने प्रश्न हो। हामीलाई थाहा छ, हिजो 3,370 जना कोरोना संक्रमण मुक्त भएका छन् र संक्रमण मुक्त हुने दर 77.4 रहेको छ। यो पनि सुखद खबर हो। एकै दिन 3,370 जना निको हुनु र निको हुने दर घटेर 77.4% आएको सुखद खबर पनि हो। तर यो पनि बिर्सनुहुन्न, हिजो थप 8,418 जना संक्रमित थपिएका छन् र देशभर सक्रिय संक्रमितको संख्या 84,493 जना छन्। सक्रिय संक्रमित मध्ये 78,018 जना होम आइसोलेसनमा छन् र 5,475 जना संस्थागत आइसोलेसनमा छन्। इच्छा नहुँदा नहुँदै पनि र यो हामीले अपनाउनु पर्ने होसियारीका निम्ति अन्तर सम्वादमा यो अंक गणित प्रस्तुत गरिएको हो। आज हामी आफै पनि कसरी सुरक्षित हुन सक्छौं? हाम्रो घर भान्सा कसरी सुरक्षित हुन सक्छ? हाम्रो वर व्यवहारमा हामीले कसरी सुरक्षा ल्याउन सक्छौं र स्वभावमा कसरी परिवर्तन ल्याउन सक्छौं भन्ने विषयमा पनि आज हामी छलफल गर्छौं। समयले व्यक्तिलाई मात्र होइन, कहिलेकाहीँ मानव सभ्यतालाई पनि चुनौती दिन्छ। त्यस्तै चुनौती दिएको अवस्था छ यो, र यो चुनौतीलाई चिर्न व्यक्तिको स्वभावमाथि केही चर्चा गर्छौं। आज हामीले आज आयुर्वेद र प्राकृतिक चिकित्साका एकजना विशिष्ट विद्वान, एकजना जानकार बीपी तिमल सेनालाई आमन्त्रण गरेका छौं। उहाँ नेपालको यो पूर्वीय मान्यताको महत्वपूर्ण कड़ी मानिने नाड़ी विज्ञान, वनस्पति र जड़ीबुटी तथा प्राकृतिक चिकित्साहरूको ज्ञाता हुनुहुन्छ। ज्ञाता हुनु एउटा कुरा हो र त्यसको अभ्यासकर्ता हुनु अर्को कुरा हो। उहाँ आफै पनि ज्ञाता पनि हुनुहुन्छ र अभ्यासकर्ता पनि हुनुहुन्छ। टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। तिमल सेनाज्यू, रेडियो नेपालमा हार्दिक स्वागत छ।
धन्यवाद हजुर, नमस्कार।
मैले भर्खर भने तपाईँ त वनस्पति, यो जड़ीबुटी र प्राकृतिक चिकित्साको ज्ञाता पनि हुनुहुन्छ र अभ्यासकर्ता पनि हुनुहुन्छ, त्यसो त नारी विज्ञानको तपाईँ एकदमै सिद्धस्त पनि हुनुहुन्छ। म आज सामान्य कुराबाट छलफल सुरु गर्छु। संक्रमितहरूको संख्या दिनानुदिन बढ़िरहेको यो अवस्था छ, कति आइसोलेसनमा छन्। हाम्रो घर भान्सालाई हामी कसरी सुरक्षित पार्न सक्छौ, त्यहाँबाट सुरु गरौं न।
हजुर, म अलिकति थोरै पछाडि सरेर अनि अगाडि बढ़ाउँदा,
हजुर,
सन् 2050 जनसंख्याको हिसाबले 9.6 अर्ब हुने अपेक्षा गरिएको छ, होइन हजुर? यो चाहिँ यो जनसंख्यालाई कृषि पैदावारले र भोजनको माग पूरा गर्नको निम्ति कठिन हुन्छ। वन फडानी बढ्दो छ, कार्बन ग्यास उत्सर्जन हुँदछ, त्यसको वृद्धि हुँदछ, जैविक विविधता र मा छेद विच्छेद भएको छ, पशु र चरा पालन वृद्धि गर्यो भने फेरि मिथेन ग्यासको बढ्नेछ भन्ने त्यतिकै वैज्ञानिकहरूको तर्कहरू पनि छन्। यी हर समस्याहरू हुँदाहुँदै पनि अब हामीले भोजनमा परिवर्तन गर्न सकेनौँ भने हामीलाई ठूल्ठूला सङ्कटहरूको सामना गर्नुपर्ने अवस्था देखिन्छ।
भोजनमा
परिवर्तन गर्नु पर्यो, धेरै अन्नमा होइन, थोरै अन्न तर योग्य अन्नमा जानु पर्यो। हामी योग्य अन्नको अर्थ के हो भने हामी रासायनिक मलबाट उत्पादित वस्तुबाट हामी बाहिरिन सक्नु पर्यो र ब्याक टु नेचर हुनु पर्यो। हाम्रा पूर्वीय हाम्रा विद्वानहरू जो ऋषिमुनिहरू हुनुहुन्थ्यो उहाँहरूले कुनै पनि रासायनिक मल बाहेक उहाँहरूको जीवनशैली चलेको हुनाले उहाँहरूले आफ्नो पुरा आयु जिउन पाउनु भएको थियो। अब हामीले अहिलेको हिसाबले हेर्दाखेरि यत्रो जनसङ्ख्या 9.6 अर्ब जनसङ्ख्यालाई पाल्नको लागि हामीसँग खेती खै त खेती हामीले वृद्धि गरेका छैनौँ। खेतीको हिसाब हेर्ने भने खाद्यविदहरूको अनुमान के छ भने 42% डिफरेस्टेसन गरेर खेती लगाउनुपर्छ, नत्र भने अन्न पुग्दैन भन्ने कुरा छ। फेरि इन्भाइरोमेन्टविदहरू भन्नुहुन्छ अब योभन्दा बढी गयो भने तिम्रो 35 वर्षभित्र तिम्रो जीवनलीला सबै समाप्त हुन्छ, कहीँ पनि रहँदैनौ भनेर बायोफिजिक्सको आधारबाट उहाँहरू भनिराख्नु भएको छ। अब हाल आएर हेर्ने भने हरेक परिणामहरू उल्टो चलेको छ। हामी वैज्ञानिक शिक्षा भनेर हामीले विश्वास गरेका थियौँ, भर गरेका थियौँ, यो वास्तवमा अत्यन्त अलोकप्रिय, अवैज्ञानिक र अत्यन्त तल्लो श्रेणीमा रहेछ भन्ने कुरो अहिले प्रमाणित हुँदैछ। अहिले हेर्दाखेरि पश्चिमाहरूको खानपान, पश्चिमाहरूको हारबिहार, पश्चिमाहरूको प्रचलनभित्र हामी पश्चिम फर्क्यौँ, पश्चिम फर्केर पूर्व छोड्यौँ, पूर्व छोड्ने बित्तिकै हामी फस्यौँ। यो यो एउटा महत्वपूर्ण कुरा हो। अब हामीले भान्साबाटै हाम्रो सुरु भएको हुनाले म यसतर्फ फेरि दोहोरिए,
हजुर,
भोजन चाहिँ यस्तो चिज हो जसले जसको एउटा सानो 1936 को एउटा सानो घटनाचक्रलाई लिउँ। अमेरिकी साइन्टिस्ट हुनुहुन्थ्यो एकजना रेक्स रिज भन्ने, 1936 उहाँ सिनेटर बन्नुभएपछि उहाँले चाहिँ अमेरिकाको अन्नको आधारलाई लिएर उहाँले धेरै ठुलो प्रहार गर्नुभयो। अमेरिकाले धेरै ठुलो अन्नबाट दुनियाँलाई ठग्यो, दुनियाँलाई भोकै पार्यो। क्वालिटीको अन्न होइन, क्वान्टिटीमा ध्यान दियो, र क्वान्टिटीमा ध्यान दिनु हुँदैन, यसले गर्दा ठुल्ठुला रोगीहरू जन्मन सक्छन् जुन रोगीको यो अमेरिकाले सामना गर्न सक्दैन भनेर उहाँले 1 घन्टा 37 मिनटको लामो एउटा स्पिचमा, त्यसपछि अमेरिकाले त्यो कुरा सुनिसकेपछि अमेरिकाले परिवर्तन गर्यो। परिवर्तन गर्यो यस अर्थमा कि खानामा क्वालिटी अर्ग्यानिक बेसमा जानुपर्छ भन्ने कुरा, त्यो सिद्धान्तमा आधारित भएर अमेरिका बढ्यो। त्यति हुँदाहुँदै पनि अहिले अमेरिकाको सानो म डाटा लिउँ, हामी त्यसपछि भोजनमा त हामी जाने नै छौँ। अमेरिकाको सानो डाटा लिउँ मैले, एउटा अस्टोपोरोसिस भन्ने एउटा रोग छ त्यहाँ। अस्टोपोरोसिस रोग 28 करोड जनसङ्ख्या भएको अमेरिकामा 2,50,000 मानिसलाई त्यो रोग छ, त्यो रोगबाट उनीहरूले मुक्त हुन सकेका छैनन्। अब त्यो रोग कसरी लाग्छ भन्नुहुन्छ भने खानाबाटै लाग्ने हो। खानामा जब क्वालिटी क्वान्टिटी त छ होला, तर क्वालिटी नभएपछि मान्छेहरू यो खानाको महामारीबाट लाग्ने रोगमा उनीहरू पीडित छन्। भनेपछि एउटा धनी देश, विश्वको सर्वश्रेष्ठ मानिएको देश, शक्ति सम्पन्न देश, हरेक कुरा पुर्याउने देश, अध्ययन अनुसन्धान भएको देशको हिसाब हेर्ने भने पनि अहिले उनीहरूको प्रति वर्ष 12 लाख मानिसहरू अस्टोपोरोसिस रोगबाट प्रति वर्ष हड्डीको समस्या आउने गर्दछ। भनेपछि अहिले उनीहरूको त्यसतर्फ त्यसलाई जोगाउनको निम्ति खर्च $14 बिलियन खर्च छ। यो हिसाब हेर्दाखेरि अब उनीहरू कति मजाले फसिसकेका छन् भने कुनै पनि आधारमा जमिनलाई उनीहरूले जतिखेर उनीहरूले अत्यन्त धेरै अन्न फलाउने होडबाजीमा लागेका थिए, त्यसपछि उनीहरूको जमिनको सम्पूर्ण खनिजहरू त्यहाँ खनिज के अरे जमिनमा पाउने न्युट्रिसनहरू समाप्त भइसकेको हुनाले उनीहरूले फलाउने अन्नमा पनि समस्या भएको हुनाले अहिले 2,50,000 मानिसहरू पीडित छन्, सरी 2,50,000,000 मान्छे पीडित छन्, र त्यसमा प्रति वर्ष 12 लाख मानिसहरू बढ्छन्।
यसको मतलब हाम्रो अघि यहाँले भन्नुभएको थियो थोरै अन्न तर योग्य अन्न भन्नुभएको थियो, यो चिज कोरोनासँग कसरी जोड्नुहुन्छ, थोरै अन्न र योग्य अन्न?
म जोड्छु, अनि यो मैले भनिरहेको थिएँ अस्टोपोरोसिस अमेरिकाको एउटा, धेरै मानिसहरू, अमेरिका विकसित देश हो, शक्तिशाली देश हो, सब हिसाबले उनीहरूले गरेको सबै कुरा ठिक हो भन्ने नयाँ जेनेरेसनलाई परेको हुनाले त्यही कुरालाई मैले अलिकति यसमा उजागर गर्न मैले जरुरी ठाने। अब यो रोगमा यो रोग एस्ट्रोजन र क्याल्सियमको कमीबाट हुने गर्छ। अब त्यही कुरा पनि पूरा गर्न सकेको छैन अमेरिकाले। प्राय महिलाहरू मासिक धर्म रोकिएपछि हार्मोन रिप्लेसमेन्ट गर्ने, हार्मोन रिप्लेसमेन्ट थेरापी गर्ने भनेर लागेको छन्। अब त्यसलाई एचआरटी पनि भन्छन्। अब एचआरटी गरेको महिलाहरूको हकमा हेर्ने भने 1997 एउटा न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा निस्केको एउटा हिसाब हेरेँ, मैले भर्खरै हेरेँ, यो धेरै अगाडि निस्केको भए पनि, यसमा अत्यधिक महिलाहरू स्तन क्यान्सर छन्। अहिले हामी कहाँमा हर्मोन रिप्लेसमेन्ट गर्दैनौँ, तर महिलाहरूको स्तन क्यान्सरको हिसाबले हेर्ने भने यति धेरै बढ्यो कि जसको अहिले पनि सीमा छैन, र हजारौँ महिलाहरू अहिले स्तन काटेर बस्नु भएको छ। यो एउटा यसले गर्दा अल्जाइमर, हार्ट एट्याक, प्यारालाइसिस
यहाँले यो दृष्टान्त दिइरहनु हुँदाखेरि चाहिँ यो कोरोनाको संक्रमणबाट हामी जति जटिल अवस्थामा छौँ, जति समस्या छ, यस्ता समस्या अरू पनि छन्, ती सब चाहिँ हाम्रा खानपान, दैनिक जीवन, वर व्यवहारको खराबी कारणले हो, त्यसमा सतर्क हुनुपर्छ भनेर दृष्टान्तको रूपमा यो कुरा दिइराख्नु भएको छ। म फेरि फर्केर आएँ, यसलाई कोरोनासँग जोड्नुहुन्छ चाहिँ कसरी?
हो, म कोरोनासँग जोड्छु। अब यस्तो यो प्याराडाइम, यो प्रचलन भनौँ न, यो प्रचलन ब्याक टु नेचर, मैले अघि पनि कुरा उठाएँ, ब्याक टु नेचरमा हामी गयौँ भने हामी संसारमा सर्वोत्कृष्ट मुलुकमा पर्दछौँ। अहिलेको स्थितिमा मुगोट इन अल्सर भनेको के हो भने, यो एकदमै बुझ्नुपर्छ म त, किनभने मोडर्न टेक्नोलोजी र मोडर्न विज्ञानसँग अत्यन्त नजिक भएर हेरेको छु। उहाँहरूको विज्ञान र हाम्रो विज्ञानमा हामी कहाँ छौँ, हामी कसरी चलेका छौँ भन्ने कुरै मैले बढी हेरेको छु। र अत्यन्त गहिरो अध्ययन पनि गरिराखेको छु र अहिले नयाँ नयाँ टेक्नोलोजीको पनि स्टडी गरिरहेको छु। यस हिसाबले यो प्याराडाइम यो प्रचलन जुन उहाँहरूले बढाउनु भएको छ यसमा चाहिँ हामी अत्यन्त लाजमर्दो स्थितिमा मोडर्न टेक्नोलोजी हुँदाहुँदै पनि हामीले त्यसलाई भर गरेका छौँ।
यो मोडर्न टेक्नोलोजीले यतिका धेरै आविष्कारहरू गर्यो, यतिका धेरै कुरा ल्यायो, आधुनिक विज्ञानले धेरै कुरा सिकाइरह्यो, तर के यो कोरोनाको लागि
मानव जीवनको निम्ति यसले केही पनि गरेको छैन? अहिलेसम्म यसको योगदान देखिँदैन र अबको योगदानलाई हेर्न बाँकी छ। अहिले मात्रै नयाँ यो वेस्टर्न प्याराडाइम यो पश्चिमेली प्रचलनको कुरा म अलिकति गर्छु यहाँलाई। यो मानव जातिको निम्ति समाप्त पार्ने एउटा योजना मात्र हो। पशुहरू हजारौंको संख्यामा मर्दैछन्, जनताहरूको लागि अब हामीले डेडिकेटेड जनसंख्याको आवश्यकता परेको छ। यो पराधीन सोचबाट ग्रस्त नागरिकहरूबाट पनि देश चल्दैन, रोगहरू पनि निरुत्साहित गर्न सकिँदैन, यो रोगहरू ओसार पसारको एउटा प्रक्रिया मात्रै हो। अहिले भर्खरै यो भ्याक्सिनको कुरा मैले उठाएँ, अब कोरोनासँग जोड्छु। यो अघिल्लो सिस्टम त सबै फेल भइसक्यो, अहिले नयाँ एउटा भर्खरै यो केही हप्ताभित्रकै कुरा हो, भर्खर युरोप स्पेसल्ली युकेमा देखा परेको B16171 अनि B16172 B16173 भन्ने तीनटा चाहिँ भाइरसहरू देखा परेको छन्। यो भाइरसको कुरा के भन्नुहुन्छ भने यसबाट अब एकदमै गम्भीर कुरा छ, यहाँ मैले यहाँलाई उठाउनै पर्ने जरुरी, अब यहाँको प्रश्नलाई मैले उत्तर दिनु पर्यो। यसमा चाहिँ मानिसहरू रोगी जस्तो देखिँदैनन्, यसमा मुख सुनिँदैन, ज्वरो आउँदैन, त्यस पछाडि गएर उसको टाउको दुख्ने समस्या हुँदैन, तर अचानक ऊ जान्छ यसको अर्थ मैले अघि मुगोटिन अल्सर भने, मुगोटिन अल्सरको अर्थ के हो भने भित्रभित्रै यो हामीले फर्सी किनेर ल्याउँछौँ एकदम राम्रो देखिन्छ बाहिर, तर भित्र काटिसक्दा किरा परिसकेको हुन्छ, सेम कन्डिसनमा अहिले छ।
यो 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 यहाँले भन्नुभएको एउटा यो विकराल स्थितिको जो संकेत गरेर मान्छेलाई सतर्क बनाइराख्नु भएको छ, यसमा चाहिँ सिधै जाँदाखेरि आयुर्वेदको योगदान के हुन सक्छ?
होइन, म यसलाई म सकिहाल्छु। अहिले हामीले उपचार गरेको, आधुनिक विज्ञानले उपचार गरेको चारवटा सिस्टमभित्र हो। चारवटामा भनेको एन्टी ब्याक्टेरियल, एन्टी फङ्गल होइन, एन्टी भाइरल र यो अर्को एन्टी फङ्गाई, यसरी हामीले गरेका छौँ उपचार। र अहिले बनाएको औषधिले, अब यहीँनिर म जोड्छु, अहिले बनाएको औषधिले क्यान्सर रिलिफ गर्छ भन्ने सिद्धान्तमा आधारित छ। क्यान्सरसँग सम्बन्धित थुप्रै उपचारका विधिहरू गरिएको छ, तर क्यान्सरै नलागेको मान्छेलाई क्यान्सरको उपचार दिएपछि के हुन्छ भन्दा ऊ फेरि क्यान्सरतिर संक्रमित हुन थाल्छ। अहिले गरेको हामीले भ्याक्सिनको प्रक्रियामा हामी जुन गइराखेका छौँ, भ्याक्सिनबाट हामी भ्याक्सिन जुन रोग लागेकै छैन त्यो मान्छेले लगायो भने फेरि त्यसतर्फ उन्मुख हुन सक्छ। यो चाहिँ एकदम शोचनीय कुरा हो, किनभने अब गम्भीर स्थिति आइसकेपछि अनि उपचारका विधिमा जाने तरिकाबाटै हामी समस्यामा छौँ। यसमा चाहिँ अब आधुनिक विज्ञानलाई मैले छोडेर म मोडर्न टेक्नोलोजी र मोडर्न विधिबाट अब बाहिर म निस्क्यौँ। हामी चाहिँ भोजनमा पूर्वीय दर्शनभित्र रहेका भोजनहरूको धेरै ठुलो महत्त्व छ।
जस्तै
भोजनबाटै, भोजनभित्रै जोडिने थुप्रै कुराहरू छन्, जस्तै रिचुअल्स प्लान्टहरू भए, धार्मिक वनस्पतिहरू भए होइन, धार्मिक वनस्पतिहरूबाट पनि हामी विभिन्न विद्युतीय प्रभावबाट निश्चित गर्नलाई दैलामा दुबो राख्ने चलनदेखि लिएर अब उपचारका क्रममा थारू जातिहरूमा हेर्नु भने उनीहरूले घरभित्र पस्ने नै ठाउँमा, कोठैको छेउमा, के अरे ढोकाइको छेउमा ठ्याक्कै यिनीहरूले पोइसाक रोपेको हुन्छन् थारूहरूले। हरेक कल्चरले उनीहरूलाई बचाइसकेको छ, उनीहरूले हरेक कल्चरभित्र मान्छेहरू बच्ने तयारीमा छन्, बचेका छन् र पूर्वीय दर्शनभित्र बचाउने कुरा सिकाइएको छ। हामी विरुद्ध भोजन, जस्तै आँप खाएको बेला दुध खायो भने बिस्तारै किडनीको समस्या आउँछ, त्यो त दुनियाँलाई थाहा त छैन अहिले होइन, जुन बेला अभर पर्छ त्यो बेला थाहा पाउने हो। अब काजु, किसमिस, नरिवल, बदाम खाएको बेला दुध खायो भने त्यो बेला दुधको त्यही कारणबाट उसलाई प्यारालाइसिस हुन्छ। अघि मैले भने मोगोटिन अल्सर बिस्तारै बिस्तारै उसको भित्र घाउ हुन्छ, प्यारालाइसिस पनि हतपति जाति हुनेमा हुँदैन, अझ फिसर हुन्छ धेरैलाई, भित्रैदेखि दुलो परेर आउँछ भनेपछि यो भित्रभित्रै किरा पर्ने, शरीरमा किरा पर्ने परम्पराको अन्त गर्नको निम्ति खानपान सबैभन्दा ठुलो कुरा हो। हामीले एउटा पानीकै सिस्टममा पनि मैले धेरै ठाउँ भनेको छु, यहाँले सोध्नुभयो त्यसतर्फ पनि म जाउँ, पानीमा पनि धेरै ठुलो महत्त्वको कुरा छ। हामीले एकपटक सोडिस गरेर पानी खानुपर्छ, पानीको लाई बोतलमा प्लास्टिकको बोतलमा भरेर अनि माथि छतमा सुकाएर त्यसपछि घामले तातेपछि त्यो पानी खानुपर्छ भन्ने भयो। त्यसपछि डायोक्जिनको कारणबाट लाखौँ मान्छेमा फेरि मुटुको समस्या आयो, फेरि मुटुको उपचार हामी 10 लाख खर्च गरेर गरिरहेका छौँ, पेसमेकरदेखि अनेकन अनि एकदम हार्ड टाइपको चाहिँ अपरेसनहरू, ठुल्ठुला मेजर अपरेसनहरू गरिरहेका छौँ। भनेपछि त्यो मुक्तिको कुरा होइन, यो एकदम उन्मुक्तिको कुरा त्यहाँ यहाँ देखिँदैन, यो मुक्तिभन्दा हुनभन्दा बाहिर जाने स्थिति देखिन्छ। अब भोजन नै यस्तो चिज हो जसको कारणबाट पूर्वीय दर्शनभित्र जोडेको कुरामा कहिले औषधि चाहिँदैन।
अघि भन्नुभएको एउटा कुरा अलिकति यही बेला मसँग अलिक कम छ समय, म सिद्धाइहाल्छु, यहाँले अघि भन्नुभएको थियो नि थोरै अन्न र योग्य अन्न, त्यो योग्यभित्र के पर्यो?
योग्य अन्नभित्र के पर्यो भने रासायनिक मल मुक्त हुनु पर्यो, होइन, नेचुरल हुनु पर्यो।
अब अहिले आज यो संक्रमण भएर संक्रमितहरू, मैले अघि सुरुमा डाटा पनि प्रस्तुत गरेँ, आज घरमै बसिरहेछन्, निषेधाज्ञा पालन गरेर घरमै बसिरहेको, आफ्नो भान्सामा जे छ त्यही खाएर जीवन निर्वाह गर्ने, आज अहिले यो अन्तर्वार्ता सुनिसकेपछि अहिले नै देखि शुरू गर्ने गरी उसले के गर्नु पर्यो घरमा?
एकदम महत्वपूर्ण कुरा सोधिदिनु भयो, उहाँहरूलाई एकदम बच्नको निम्ति धेरै ठुलो उपाय पनि हुन सक्छ आजको कुराले। उहाँहरू पहाडी क्षेत्रमा हुनुहुन्छ भने यो समस्यालाई समाधान गर्नको निम्ति सबैभन्दा ठुलो उपाय के छ भने ऐँसेलुको मुन्टालाई उमालेर खाए पनि यो रोग जाती हुन्छ। ऐँसेलुको जरा पहाड क्षेत्रमा उनीहरूले तराईमा पठाइदिए पनि हुन्छ आफन्तहरूलाई, ऐँसेलुको जरा उमालेर खाए पनि जाती हुन्छ, यो धेरै महत्त्वको कुरा छ। त्यसमा भएका विभिन्न इलिमेन्टहरू यति महत्त्वका छन्, 14 इलिमेन्ट त्यहाँ पनि छन्, त्यसले जाति हुन्छ। अब त्यो इलिमेन्टको बारेमा गहिरो गरी नजाउँ, फेरि पनि समय मिलाउँला। अर्को विषय के छ भने काँचो बेसारको जुस निकालेर 5 ml दरले तराईमा बस्ने जहाँसुकै बस्ने व्यक्तिहरूले खानुभयो भने त्योबाट पनि मुक्ति पाउन सक्नुहुन्छ। अब सामान्य बच्चाहरूलाई ज्वरो रुगा खोकी भयो भने उनीहरूको धेरै ठुलो समस्या हुँदैन बच्चाहरूको, यो रेडिमेडमा लागेको बच्चाहरू त समस्या छ, तिनीहरूलाई त गाह्रो छ, तर साधारण बच्चाहरूको निम्ति चाहिँ ल्वाङ र सुक्किल उमालेर दिँदा पनि धेरै समस्याबाट मुक्ति हुन्छन्। ठुलो मान्छेको निमित्त चाहिँ अल्कालाइड भन्ने तत्त्व अत्यन्त स्ट्रङली चाहिने भएको हुनाले लिचीको पात, आँपको पात र अम्बाको पात उमालेर खाए पनि जाति हुन्छ, यो त मैले 1 वर्ष अगाडि पनि भने। संसारमा जम्मा जम्मी पोइजन 3 किसिमका हुन्छन्, स्थावर, जाङ्गम र गर्भिस गरेर, गर्भिस भनेको बनावटी भयो, अनि स्थावर र जाङ्गम भनेको चाहिँ वनस्पतिबाट र किट पतङ्गबाट भाइरस र ब्याक्टेरिया नै भनौँ, यी समस्याबाट मानिसहरू ग्रस्त हुने हुन्। त्यसकारणले यसलाई निस्तेज गर्नको निम्ति तराई भेगदेखि हिमाली क्षेत्रमा हुने भनेको बाटुलपाते हो। बाटुलपातेमा कुनै पनि ब्याक्टेरियल इन्फेक्सन र भाइरल इन्फेक्सनलाई र नर्मल पोइजनहरूलाई, सर्पदंशदेखि लिएर ठुल्ठुलै समस्यालाई पनि हटाउन सक्ने क्षमता चाहिँ बाटुलपातेमै हुन्छ। तर त्यसलाई चाहिँ त्यसको संयोगमा अलिकति जौ, अलिकति मरिच अनि अलिअलि त्यो लगाएर तामाको भाँडामा उमालेर खाने गर्यो भने हप्ता 10 दिन खाँदाखेरि नै यो रोगबाट चाहिँ मुक्त पाउन सकिन्छ। किनभने अब हामी उपचारमा पश्चिम फर्किनु हुँदैन, अब पूर्व फर्क्यौँ, पूर्व फर्किने हामीलाई कुनै पनि गाह्रो छैन, हामी त एकदम हिजोअस्ति 40 वर्ष अगाडि छोडेका त हौँ, हामीले भाँडा बर्तन बेच्यौँ, सिल्भरका भाँडाकुँडा ल्यायौँ, आल्मुनियमका, अब आल्मुनियमको हतियार बनायो भने काट्दैन भन्ने कुरा हामीले बुझ्दै बुझेनौँ। आल्मुनियमलाई किचनमा राखेपछि हामी समाप्त हुन थालेका हौँ, हाम्रो त उमेरको हिसाब, रोगको हिसाबहरू त यति धेरै थिएनन्, अहिले हामीले यति धेरै रोग स्वीकार गर्नु पर्यो, यति धेरै महामारी स्वीकार गर्नु पर्यो,
भनेपछि हाम्रो भान्साको भाँडा आफैमा ठिक छैन।
भाँडा आल्मुनियमका भाँडाहरू भएको हुनाले आल्मुनियम अक्साइड हुन्छ, आल्मुनियम अक्साइडको कारणबाट हामीले हाम्रो शरीर अघि भने मुगोटिन अल्सर भने भित्रभित्रै छेद विच्छेद भइसकेको हुन्छ। अहिले युवाहरू पनि गइराखेका छन् भन्ने एउटा प्रोपोगन्डा छ, वास्तवमा यो ठिकै कुरा पनि हो, किनभने ऊ बाहिर हेर्दा राम्रो देखिए पनि भित्र उसको चाहिँ अल्सर भइसकेको छ, घाउहरू भइसकेको छ, दुला परिसकेको छ, फर्सी कुहिए जस्तो कुहिसकेको छ।
दुईटा कुरा भन्नु, एउटा भान्साको हाम्रो भाँडा नै हामीले सही प्रयोग गरेनौ, अर्को हाम्रो खानपान अर्ग्यानिक भएन, अर्को चाहिँ त्यो चिकित्सकीय हिसाबले पनि त्यो जडीबुटीहरूको केही धार्मिक र सांस्कृतिक जडीबुटीहरूको पनि कुरा गर्नुभयो। अब अब व्यक्तिले आफ्नो आनी बानीमा अरू के सुधार्नुपर्छ? म एकदमै अन्तमा छु।
एकदमै व्यक्तिले चाहिँ अब सुधार्नु पर्ने कुरा के छ भने, अब यस्तो बेलामा मासुहरू नखाने, अत्यन्त ज्वरो चल्यो भने दुध नखाने, दुध खाँदै नखाने, डेरी प्रोडक्ट र एनिमल प्रोडक्टबाट बाहिर बसिहाल्ने, यस्तो बेलामा खानु हुँदैन। यस्तो बेलामा प्रोटिनको नाममा जुन कुरा गरिएको छ यो अत्यन्त गम्भीर कुरा हो। प्रोटिनबाट पनि यो अहिलेको भाइरसलाई रिप्लिका हुने भनेको फोटोकपी गरेर बस्ने आधार बन्न सक्छ त्यो नै, तर प्रोटिन पनि तपाईँको अन्य किसिमको, जस्तै अब च्याउको प्रोटिनबाट ठिकै हुन्छ, त्यसबाट यो भाइरस रिप्लिका हुँदैन, फोटोकपी भएर हजारौँको संख्यामा बढ्दैन। त्यस कारणले अहिले चाहिँ अब सिलामहरू खान मिल्यो होइन, अमलाहरू खान मिल्यो, तिलको अचारहरू खान मिल्यो, टमाटर टिमुरहरू खान मिल्यो, चिम्फिङहरू खान मिल्यो, हामीसँग भएका किचनभित्र भएका मास दाल पकाएको बेला अदुवाहरू खान मिल्यो, कटहर पकाएको बेला कटहर खाइयो भने केही केराहरू खान मिल्यो, यस्तो यस्तो किसिमको कोदोको ढिँडोहरू मजाले मिल्यो, यस्तरी अब बदामहरू मिल्यो, बदाम खाएको बेला कागती मिल्यो, यस्तो किसिमले जानु पर्यो। अब जान यसरी जान सक्यौँ भने हामीले सक्खरको धेरैको जिउ गलेको छ, आलस्य हुनुभएको छ, शरीर एकदमै उठ्न सकेको छैन, यो भाइरसले त्यसरी बनाउने हो, आलस्य बनाउने हो, त्यस्तो बेलामा सक्खरमा ज्वानो लगाएर उमालेर चियाको रूपमा त्यसलाई सेवन गर्नु पर्यो। यसरी गर्यो भने हामी बच्न सक्छौँ, किनभने पूर्वीय दर्शनभित्र हाम्रो किचनभित्र नै 250 भन्दा बेसी मेडिसिनल प्लान्टहरू थिए, त्यसलाई मसलाको रूपमा मानेका थियौँ, त्यो हामीले हटायौँ। हामीसँग अहिले 8-10 मसला मात्रै छन्, यति मसलाको भरमा हाम्रो जीवन चल्दैन। अब हामीले विभिन्न किसिमको ज्ञान लिएर फेरि पनि हामीले 250 मसलाहरू किचनमा स्थापित गर्न सक्यौँ भने हाम्रो भान्सा घर नै हस्पिटल हुन सक्छ।
हुन्छ हुन्छ डाक्टर साहब, यही राम्रो वाक्यबाटै मैले यो वाक्यबाटै यो कार्यक्रम टुङ्ग्याएँ, हाम्रो भान्सा घर नै अस्पताल हुन सक्छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
हामी बीपी तिमल सेनाज्यूसँग सम्वाद गर्दैथ्यौँ, जो वनस्पति जडीबुटी र प्राकृतिक चिकित्साका ज्ञाता र अभ्यासकर्ता हुनुहुन्छ। उहाँसँग यही सम्वादका साथ आजको कार्यक्रम अन्तर सम्वाद यहीँ सकिन्छ। साथी राजु थापा र मनोज राजलम्सार विदा माग्छौ। अब सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।